तपाईको समुदाय तपाईको कुराकानी SBS नेपाली।
नेपालको बागलुङ जिल्लाको विकट हिमाली क्षेत्रका दुई महिलाको बारेमा बनाइएको एक वृत्तचित्रले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा नै पहिचान पाएको छ। सुनिर पाण्डे र राजन कठेतले निर्देशन गरेको ढोरपाटन नामक यो वृत्तचित्र गत वर्ष युकेको शेफिल्ड फिल्म फेस्टिभलमा प्रदर्शन गरिएको थियो। त्यस्तै कोरियाको डीएमजेड फेस्टिभलमा एसियन प्रिमियर, भारतमा धर्मशाला इन्टरनेसनल फिल्म फेस्टिभल अन्तर्गत दक्षिण एसियाली प्रिमियर हुँदै भारतको कोलकाता फिल्म फेस्टिभल, कोलकाता पिपल्स फिल्म फेस्टिभल, अजरबैजान र पेरूमा यसको प्रदर्शन भएको छ र काजाकिस्तानमा यसले पुरस्कार पनि जितेको छ। नेपालका हलमा वृत्तचित्र विरलै प्रदर्शन हुने गरेको भए पनि ढोरपाटन लगातार 3 हप्ताभन्दा बढी फिल्म हलमा नै प्रदर्शन समेत भएको छ। यसै सन्दर्भमा निर्देशकद्वय सुनिर पाण्डे र राजन कठेतले एसबीएस नेपालीसँग कुराकानी गरेका छन्। सबैभन्दा पहिले दुर्गम क्षेत्रको विषय र पात्रको बारेमा कसरी थाहा भयो भनेर सोधिएको थियो।
मैले हेर्ने कथाको युट्युब पेजमा पुगेर सुरुदेखि हेर्दै थिएँ म, अनि यो ठ्याक्क दोस्रो एपिसोड थियो चौकिनीको कथा भन्ने। अनि यो हेरेपछि चाहिँ मैले राजनलाई हामीले गर्ने खालको फिल्म चाहिँ यहाँ त्यहाँ गएर पुरै हिउँदै काटेर अनि त्यो मटेरियलबाट बन्छ यो फिल्म, जाउँ हामीसँगै गरौँ भन्ने खालको कुराबाट भएको थियो। केले मलाई छोयो होला भनेदेखि हामीलाई छोयो होला पछि गर्दाखेरि, अब जस्तै त्यहाँको दुईजना पात्रहरू, त्यस पछाडि माइग्रेसनको कुरा छ, त्यहाँ जेनेरेसन डिभाइडको कुरा छ, एउटा वुमेनको एक्सपिरियन्सको कुरा छ, र सँगसँगै एउटा नेपालको एउटा सो कल्ड ब्युटिफुल ल्यान्डस्केप भन्ने खालको एउटा दृष्टिकोण हुन्छ नि त, तर त्यो उहाँहरूको लागि ब्युटिफुल होइन कि, दे हेभ टु सर्भाइभ इन स्पाइट अफ इट।
यस्तो दुर्गम ठाउँमा पुग्दाखेरि र त्यहाँ चाहिँ सुटिङ गर्नको लागि महिनौ बिताउँदाखेरिको अनुभव चाहिँ के कस्तो रह्यो तपाईँहरूको?
हुन त म टोरभन्दा नै दुर्गम ठाउँमा हुर्केको मान्छे हो होइन, पूर्वको खोटाङको एउटा निर्मल डाँडा भन्ने गाउँ थियो, यो त्यो ढोरपाटनभन्दा दुर्गम गाउँ थियो। जुन बेला म हुर्केँ त्यतिखेर त गाडीहरू केही थिएन, म 13 वर्षको उमेरमा मैले गाडी हो भनेर देखाएको होइन, तर एकदम अब दुर्गम लाइफसँग त हामी परिचित थियौँ। तर त्यो ठाउँमा सुटिङमा जाँदाखेरि अब हामी समरमा अटममा गरेर एक दुईचोटि गयौँ होइन, अनि त्यसरी विन्टरको लागि जाँदाखेरि हामीले के केसम्म लेभलको तयारी गर्नुपर्छ।
हामी सबैलाई चिसोले चाँडै छुन्थ्यो, राजन मलाई अनि हाम्रो बबिन भाइलाई पनि होइन, तर हामीले आफूलाई जोगाउनको लागि अनेक तयारी गरेका थियौँ। काठमाडौँदेखि चिया, हट चक्लेट, कफी, पाउडर दुध, चिज, किवी फ्रुट, भाइटामिन सी होइन, अनि लुगा पनि एकदम न्यानो हुने गरिकन थर्मल, त्यस पछाडि ट्रेकिङ गियर, अनि त्यस पछाडि टोपी, मोजा, इनफ्याक्ट फेल्टको मोजा बनाएर एक एक जोर आफूलाई गरेर हामीले तयारी गरेर लगाएको थियौँ, र हाम्रो सामान नै 13 झोलाको थियो भनौँ न, हाम्रो कम्तीमा हामी 100 दिन बिताउँछौँ हामी यो ढोरपाटनमा भनेर त्यो मनस्थितिले मेन्टली प्रिपेयर भएर र यो अरू सबै आफू जोगिन पनि प्रिपेयर भएर गएको थियौँ।
चिसो ठाउँमा चाहिँ हामीले खानपिनको एउटा रुटिन राम्रो ब्यालेन्स गऱ्यौँ भने त्यो ध्यान दियौँ भने चाहिँ बिरामी नपर्ने रहेछ क्या। जस्तै काठमाडौँमा धुवाधुलोमा जस्तै ढोरपाटनबाट फर्किने बित्तिकै म 2 दिन बिरामी भएँ, तर त्यहाँ 3 महिना बस्दाखेरि पनि एउटा खोकी पनि लागेको थिएन हामीलाई। त्यसमा चाहिँ हाम्रो बिहानदेखि बेलुकासम्मको खानपिनको जस रुटिन चाहिँ त्यो गाउँमा अब जे पाउँछ त्यही, अब त्यहाँबाट हामी जस्तो एउटा टाढाको एउटा होटलमा बस्थ्यौँ, त्यहाँ उहाँहरूले चाहिँ धेरै जस्तो आलु भात पकाइदिनुहुन्थ्यो, अनि एकदम त हामी मजाले रुटिनमा खान्थ्यौँ क्या। बिहान उठेर अलिकति केही ब्रेकफास्ट खाने, त्यसपछि मजाले खाना खाने अनि काममा जाने, अनि त्यो ब्यालेन्स हुँदाखेरि पनि, अनि प्लस अब त्यो सुटिङ गर्न जाँदाखेरि पनि हामी 30 मिनट जस्तो हिँड्नुपर्ने, एउटा एक्सर्साइज पनि भइरहेछ होइन, त्यो हरेक कुराले गर्दाखेरि एकअर्कालाई त्यो कम्प्लिमेन्ट गर्यो क्या। त्यहाँ
यो वृत्तचित्रको कथा चाहिँ कस्तो छ भन्दाखेरि, जाडो महिनामा गाउँका सबै मान्छेहरू अलि न्यानो ठाउँमा झर्नुहुन्छ, तर दुईजना आमाहरू चाहिँ हिउँ खपेर जाडो महिना त्यहीँ बिताउनुहुन्छ। अब एकजनाको सन्तान पनि हुनुहुन्न, एकजनाको 3 जना छोरी पनि उहाँसँग हुनुहुन्न होइन, भौतिक रूपमा कठिन जीवन र साथसाथै मानसिक र भावनात्मक रूपमा एउटा एकाकीपन पनि देखिएको छ होइन। यो दुईजना आमाको मात्र होइन, नेपालका धेरैतिरको चाहिँ एउटा अवस्था देखिएको छ जस्तो लाग्छ। यो वृत्तचित्रबाट कस्तो खालको समाज देखाउन खोज्नु भएको थियो, के देखिन पुगेको छ?
अहिलेको सबभन्दा ठुलो थिम नै हो अहिले हाम्रो समसामयिक नेपाली भोगाईको माइग्रेसनको कुराहरू, गाउँ छोडेर सहर छोडेर विदेश अथवा गाउँबाटै विदेश होइन, अनि गाउँमा चाहिँ सबै वृद्ध मात्र, र यो गाउँ होस् कि सहर होस् कि हुन्छ नि, यो समस्या व्याप्त छ, अनि अब एब्सेन्टी पपुलेसन, एजिङ पपुलेसन होइन, अब त्यो सबै समस्या आउनेवाला छ, तर कतिपय देशहरूमा आइसकेको छ, जस्तै जापान, कोरियामा फर्टिलिटी रेट अनि त्यस पछाडि घटेको कारणले, अनि एभरेज उमेर बढेको कारणले, अनि जो रिटायरमेन्टको लाइफ बाँच्नुहुन्छ उहाँहरू उहाँहरूले चाहिँ समाजमा बोझ नबनिकन उहाँहरूलाई कसरी व्यवस्थापन गर्ने, उहाँहरूको एक्सपेक्टेसन सरकारले दिनुपर्ने वेलफेयर हुन्छ नि, सरकारले आफ्नो नागरिक हेर्नुपर्ने त्यो सबै कर्तव्य कसरी म्यानेज गर्ने भन्ने ठुलो समस्या उतातिर छ। उहाँहरूको स्रोत साधन छ र सायद गर्ने बानी पनि छ। हाम्रो स्रोत साधन पनि भएको देख्दिनँ म, हाम्रो फर्मल इन्स्टिट्युसन जस्तै ओल्ड एज केयर किन्डर गार्डन पनि देख्दिनँ, र जुन जोइन्ट फ्यामिली थियो नि, जुनले चाहिँ जुन आफैमा एज केयर इन्स्टिट्युसन पनि थियो र किन्डर गार्डनको इन्स्टिट्युसन पनि थियो, त्यो कम्प्लिटली अब भत्केको अवस्थामा अब यो सबै भोलि के हुन्छ भन्ने एकदम ठुलो प्रब्लम हुनेवाला छ।
यो वृत्तचित्र बनाउन चाहिँ महँगो थियो भने जस्तो तपाईँले भनिसक्नु भएको छ, आउनु जानु पनि गाह्रो होइन, सामान नै तेह्र भारी थियो, यसको लागि तपाईँहरूले लगानी कसरी जुटाउनु भयो, अथवा यस्तो खालको महत्त्वाकाङ्क्षी काम गर्ने हो भने नेपाली वृत्तचित्रकर्मीले कसरी गर्न सक्छन्?
एउटा इन्टरनेसनल फिल्मको एउटा राम्रो फिल्मको एउटा स्ट्यान्डर्ड हुन्छ होइन, अब त्यो स्ट्यान्डर्डमा पुग्नको लागि हामीले कति मिहिनेत गर्नुपर्छ, कति टाइम लाग्छ भन्ने कुराहरू हामीले सुरुदेखि नै निकुल गरिरहेको थियौँ होइन। हामी व्यक्तिगत खर्चबाट एकचोटि दुईचोटि गइएला अरे ढोरपाटन, त्यसचोटिदेखि हामी सक्दैनौँ। यसरी डकुमेन्ट्री अथवा यस्तो आर्टहरूलाई दिने विभिन्न देशहरूमा धेरै ग्रान्टहरू छन्, त्यो ग्रान्टहरू ल्याएर मात्रै यो सम्भव हुन्छ भन्ने हिसाबले हामीले विभिन्न ठाउँ जहाँ चाहिँ हामीले डकुमेन्ट्री कार्यशालाहरू हुन्छ, पिचिङहरू हुन्छ, केही वर्ष नै दायौँ क्या। जस्तै हामीले सुरुमा डकेज कलकत्तामा हामीले पिच गऱ्यौँ, त्यहाँ हाम्रो एकजना जो मेन्टर हुनुहुन्थ्यो उहाँलाई हाम्रो प्रोजेक्ट मन पऱ्यो, म तिमीलाई केही रूपमा फाइनेन्सियली पनि सपोर्ट गर्छु त्यो रकम, र त्यसपछि हामी दुईजनाको आफ्नै हाम्रो व्यक्तिगत इन्भेस्टमेन्ट त्यसरी हामीले सुटिङलाई जारी राखिरह्यौँ, तर हामीले फन्डहरू एप्लाई गर्ने काम चाहिँ छोडेनौँ। सुटिङ टाइममा चाहिँ अरू फन्डहरू उठाउन एकदमै गाह्रो भयो, किनभनेदेखि हाम्रो फिल्ममा सामाजिक मुद्दाहरू त्यस्तो थिएन, धेरै फन्डहरू चाहिँ मुद्दासँग सम्बन्धित भएर आउने फन्डहरू हुन्छन्। जेन तर हामीले सुटिङ सकायौँ, तर सुटिङ सकाएपछि चाहिँ हामीसँग केही मेटेरियलहरू कलेक्ट भइसक्यो, त्यो कता कसरी बढ्दैछ भन्ने खालको एउटा कन्फिडेन्स पनि आयो, अनि त्यही अनुसार प्रपोजल, त्यही अनुसार ट्रेलरहरू गरेर हामीले केही ठाउँमा अझ पिचहरू गऱ्यौँ, अनि त्यो बाबत चाहिँ हामीलाई हङकङ, साउथ कोरिया जस्तो देशहरूबाट केही सपोर्ट प्राप्त भयो। अनि त्यसले गर्दाखेरि अब हामीले चाहिँ हाम्रो पोस्ट प्रडक्सन जसमा चाहिँ एडिटिङको काम हुन्छ, साउन्डको काम हुन्छ, कलर करेक्सन भनेर हामी रङ संयोजनको कामहरू गर्छौँ, यिनीहरूको लागि चाहिँ राम्रो काम निकाल्नलाई एकदमै धेरै खर्च हुन्छ, अनि त्यसको लागि हामीले एकदमै मेहनत गरेर यसमा बरु खर्च लागोस् भनेर हामीले त्यसमा धेरै हाम्रो पैसा पनि खर्च भयो होइन। त्यसरी हामीले त्यसरी एक डेढ वर्ष टाइम बितायौँ, त्यसमा चार पाँच वर्ष लगाएर अनि डकुमेन्ट्री हामीले सम्पन्न गरेको।
नेपालमा र विदेशमा वृत्तचित्रहरूको अडियन्स चाहिँ कस्तो देख्नु भएको छ र यसको बजार चाहिँ कस्तो देख्नु भएको छ?
बाहिरको फिल्म फेस्टिभलहरूमा चाहिँ बन्न लागेका प्रोजेक्टहरूको लागि पिचिङ हुन्छ, अनि बनिसकेको फिल्मको एक्जिबिसन हुन्छ, र बनिसकेको र बन्न लागेका फिल्महरूको लागि चाहिँ सेल्सको पनि हुन्छ, एउटा मार्केट हुन्छ, फिल्म मार्केट हुन्छ, त्यहाँ नेपालमा छैन। अनि हामीले चाहिँ बरु हाम्रो फिल्म बनिसकेको छ, अलिअलि बाहिरबाट एउटा मोमेन्टम पनि ल्याएको छ, त्यो मोमेन्टमलाई हामीले चाहिँ हलमा लगेर दर्शक लाई तान्ने अथवा अडियन्स खोज्ने, अडियन्स छैन भनेदेखि भनौँ न क्रिएट गर्ने होइन, त्यस्तो खालको एउटा पहल गरौँ न भन्ने हामीले एउटा साहस गऱ्यौँ, दुस्साहस गऱ्यौँ सुरुमा। एउटा हाम्रो समाजको कतिवटा थिमको बारेमा त हामी डाइरेक्टली बोल्न सक्छौँ, त मेन स्ट्रिम थिमहरूको बारेमा बोल्न सक्छौँ। सो हामीले चाहिँ बनाएको फिल्महरू चाहिँ हाम्रै यही समाजमा पनि देखाउनुपर्छ, र कमर्सियल रूपमा पनि यो फिजिबल हुनुपर्छ भन्ने चाहिँ दृष्टिकोणले चाहिँ हामीले चाहिँ यो फिल्मले चाहिँ यो अडियन्स कहाँ छ कि छैन, कता कति ठाउँमा स्क्याटर्ड छ, यिनीहरूलाई कसरी एकत्रित बनाएर ल्याउने अडियन्सलाई होइन, अनि छैन भनेदेखि कसरी हामीले चाहिँ हाम्रो फिल्म चाहिँ हेर्न लागेको छ भन्ने कम्युनिकेसन गरेर कसरी तान्ने मान्छेलाई भन्ने खालको यो सबै एउटा एक्सपेरिमेन्टेसन भयो हामीलाई यो सबै।
नेपालमा चाहिँ वृत्तचित्र क्षेत्रको अवस्था कस्तो देख्नु भएको छ, कतिको बन्दैछन्, कतिको बन्न सक्छन्, यिनीहरूको गुणस्तर कस्तो भइरहेछ र कस्ता चुनौतीहरू छन् अहिले?
नेपालमा हरेक वर्ष 50-60 100 पनि फिक्सन फिल्महरू बन्छन् त, तर डकुमेन्ट्री एक वर्षमा एउटा डकुमेन्ट्री पनि सुनिँदैन क्या। हामीले पछिल्लो पुस्ताहरूमा चाहिँ अब अलि धेरै वर्कसपहरू भइरहेको कारणले गर्दाखेरि नै अब एउटा फ्रिडम पनि छ क्या डकुमेन्ट्री मेकिङमा, जस्तै एउटा ठुलो 50-60 भिड जम्मा गर्नु पर्दैन एउटा फिक्सन फिल्म जस्तो, त्यसले गर्दाखेरि पनि अहिले केही पुस्ताहरू अहिलेको नयाँ पुस्ताहरू अलिक आकर्षित चाहिँ भइरहेका छन्। त्यसले गर्दाखेरि एउटा डकुमेन्ट्री पनि एउटा इन्डस्ट्रीको रूपमा अगाडि जाला कि भन्ने एउटा अहिले होप जस्तो एउटा आशा जस्तो चाहिँ देख्न थालेको छ।
त्यसको लागि के गर्नुपर्छ होला नेपालमा डकुमेन्ट्री बनाउने हेर्ने कुरालाई प्रोत्साहन गर्नको लागि?
यो विश्व सिनेमासँगको हाम्रो एक्सपोजर अलिकति कम छ, जो फिल्म हेर्ने र फिल्म बनाउँछु भन्ने मान्छेले नै संसारको कला संस्कृति फिल्म इन्डस्ट्री रन गर्ने क्षमता पनि विकास गर्नु पऱ्यो. त्यो आफ्नो व्यक्तिगत कुरा भयो होइन. अब नीतिगत कुरामा चाहिँ अरू कति देशमा फिल्म फन्ड हुन्छ, त्यो फिल्म फन्डको सिर्जना चाहिँ कि चाहिँ टिकटमा कतिवटा पर्सेन्टेज लगाएको हुन्छ, कि चाहिँ अब सरकारले कला संस्कृतिसँग सम्बन्धित कुरा हो भनेर उसले चाहिँ बाहिरी संसारमा आफ्नो देश चिनिन्छ भन्ने दृष्टिकोणले एउटा यो यस्तो खालको फन्डहरू दिएको हुन्छ. अनि त्यो फन्डको क्रिएट गर्न जरुरी छ. दोस्रो चाहिँ जस्तै अब डकुमेन्ट्री फिल्म बनाउनलाई अनुमति लिँदाखेरि त्यहाँ एक वर्षको अनुमति दिइन्छ होइन, जबकि फिक्सन फिल्मलाई 3 वर्षको एउटा पिरियड दिइन्छ. भन्ने बित्तिकै डकुमेन्ट्री भनेको एउटा सूचनामूलक भिडियो हो, जुनले जुन चाहिँ सजिलै छोटो समयमा थोरै खर्चमा बनाउन सकिन्छ र यसको व्यावसायिक पोटेन्सियल छैन अथवा छ र भन्ने खालको दृष्टिकोणबाट गाइडेड हो यो विचारधारा होइन. र हामीका जुन सिनेमा प्रदर्शन र निर्माण सम्बन्धी जुन ऐनहरू छन् होइन, त्यो चाहिँ यस्तो बेलाको थियो जतिखेर चाहिँ सेलुलोइडमा मात्र खिचिन्थ्यो होइन. अहिले प्रविधि यति विकास भएको छ, मान्छेले आफूले साधारण बोक्ने फोनबाट चाहिँ खिचेर त्यसको आधारमा पनि डकुमेन्ट्री अथवा फिल्म बनाउन मिल्छ र बनाएका पनि छन्. भनेपछि हाम्रो नीतिले चाहिँ धेरै अगाडिको विचार बोकेर बसेको छ र यो सबैलाई अपडेट गर्नुपर्छ. र यो अपडेट गर्दाखेरि चाहिँ नयाँ नयाँ आवाजहरू पनि समय ट्युन भन्ने हाम्रो एउटा चाहना हो.
यो फिल्म पढाउने संस्थाहरूमा गयो भने जस्तै 4 वर्षको हुन्छ फिल्म मेकिङ कोर्स, त्यहाँ डकुमेन्ट्रीको लागि चाहिँ एउटा 2-3 घन्टाको एउटा च्याप्टर मात्रै हुन्छ क्या. एउटा स्टुडेन्टमा पनि त्यो डकुमेन्ट्रीको एउटा अलिकति त्यो एउटा रस पसाउनको लागि त त्यो बारे कुराहरू हुनु पऱ्यो, त्यो बनाउने बारे अब कार्य अलिकति त्यो त्यस्तो खालको पनि अब एउटा सब्जेक्ट करिकुलममा हुनु पऱ्यो, त्यस्तोहरू एकदमै एब्सेन्टै छ क्या. अनि स्टुडेन्टहरूमा पनि एउटा डकुमेन्ट्री पनि एउटा फिल्म हो, एउटा सिनेमा हो भन्ने खालको त्यो एउटा भोगजाउने खालको प्रयासहरू शिक्षण संस्थाहरूबाट पनि भइरहेको छैन क्या.
ढोरपाटन वृत्तचित्रका निर्देशकद्वय सुनिर पाण्डे र राजन कठेतले नेपाल संवाददाता सेवा भट्टराईसँग गरेको कुराकानी हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा गएर वा SBS अडियो एपमा सुन्न सक्नुहुन्छ.
SBS नेपाली हाम्रो रिपोर्टहरू फेसबुकमा बाँड्नुहोस्.